नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तरसंवादमा हामी नियमित रूपमा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग कुराकानी गर्दछौ। आदरणीय श्रोताहरू, आर्थिक वर्ष 2080-81 समाप्त हुन लागेको छ भने हामी आर्थिक वर्ष 2081-82 शुरूआतमा छौं। चालू आर्थिक वर्षमा हालसम्म विकास खर्चका लागि विनियोजित बजेटको 58% खर्च हुँदा चालूतर्फ 82.43% खर्च भएको तथ्याङ्क महालेखा नियन्त्रकको कार्यालयको रहेको छ। पूँजी सिर्जना गरी आर्थिक वृद्धि र आर्थिक विकासमा टेवा पुर्याउने विकास खर्च हुन नसक्नु सधैँको समस्या बन्ने गरेको छ। आर्थिक वर्षको अन्त्यमा पूँजीगत खर्च हुन नसक्नुलाई धेरैले समस्याका रूपमा औल्याइरहँदा राष्ट्र बैंकले हिजो प्रकाशित गरेको चालू आर्थिक वर्ष 2081-82 जेडसम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार नेपालको विदेशी विनिमय संचित अर्थात विदेशी मुद्रा करिब 20 खर्ब नजिक पुगेको छ। राष्ट्र बैंकको तथ्याङ्कले महँगी अर्थात मुद्रा स्फीति गत वर्षको तुलनामा घट टेको देखाएको छ। महँगी 4% झरेको तथ्याङ्क राष्ट्र बैंकले सार्वजनिक गरेको हो। गत वर्षको समीक्षा अवधिमा महँगी 6.83% थियो। विदेशी मुद्रा संचित बढ़नु र महँगी घट्नु सुखद खबर पनि रहेको छ। आर्थिक क्षेत्रको यस्तै तथ्याङ्कका बीच मुलुकमा अहिले नयाँ सरकार गठनको तयारी समेत भइरहेको छ। आगामी आर्थिक वर्ष सँगसँगै 16 राष्ट्रिय योजना समेत कार्यान्वयनमा आउँदैछ। अब बन्ने सरकारका सामु मुलुकमा देखा परेका थुप्रै आर्थिक चुनौती सामना गर्नेदेखि प्रभावकारी योजना कार्यान्वयनको जिम्मेवारी रहेको छ। छोटो समयमै सरकार परिवर्तन हुने परिस्थितिले आर्थिक समृद्धिमा ठेस पुगिरहेको भनेर आम रूपमा टीका टिप्पणी समेत हुने गरेको छ। आजको अन्तरसंवादमा हामी चालू आर्थिक वर्षको समीक्षा, आगामी आर्थिक वर्षको कार्यदिशा, अब बन्ने सरकारले आर्थिक क्षेत्रमा दिनु पर्ने प्राथमिकता लगायतका विषयमा केन्द्रित भएर अर्थविद एवं राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्राध्यापक डाक्टर चन्द्रमणि अधिकारीसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई रेडियो नेपालको नियमित प्रस्तुति कार्यक्रम अन्तरसंवादमा। हामी सम्पर्कको तयारीमा रहेका छौं, अतिथिसँग सम्पर्क गर्ने कार्य भइरहेको छ। मूलत आजको अन्तरसंवादमा हामी मुलुकको आर्थिक अवस्था, अब बन्ने नयाँ सरकारका प्राथमिकता लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गर्न खोजिरहेका छौं। राष्ट्र बैंकले हिजो एउटा तथ्याङ्क पनि सार्वजनिक गरेको छ, जस अनुसार मुलुकको मुद्रा संचितको अवस्था सकारात्मक देखिएको छ भने महँगी केही घटेको देखिन्छ, जुन सुख समाचार समेत रहेको छ भने राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी पनि गरिरहेको छ। साउनको दोस्रो सातासम्म राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको छ। मुलुकमा आर्थिक शिथिलता बढ़िरहेको सन्दर्भमा मौद्रिक नीतिले केही उत्साह प्रदान गर्ने, हौसला दिने आम मानिसहरूले अपेक्षा गरिरहेको सन्दर्भ पनि छ। यसै सन्दर्भमा आज हामी कुराकानी गर्न खोजिरहेका छौं। कुराकानीका लागि हामीले निम्त्याएका छौं अर्थविद डाक्टर चन्द्रमणि अधिकारीलाई। सम्पर्कको प्रयास जारी रहेको छ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
हजुर, धन्यवाद छ, नमस्कार छ।
विशेष शुरू गरौं होला है।
हुन्छ हुन्छ।
मुलुकको विद्यमान आर्थिक अवस्था लाई अहिले निहालेर मैले यहाँलाई प्रश्न गर्न चाहे, हामी चालू आर्थिक वर्षको अन्त्यतिर आगामी आर्थिक वर्षको शुरूआतमा 16 योजनाको प्रस्थान बिन्दु र नयाँ सरकार गठनको मुखैमा छौ। यो सन्दर्भमा मुलुकको वर्तमान आर्थिक अवस्थालाई यहाँले कसरी हेर्नुहुन्छ? फेरि यही बीचमा राष्ट्र बैंकले आगामी आर्थिक वर्ष 2081-82 मौद्रिक नीति पनि ल्याउँदैछ। सम्भवत साउनको दोस्रो साता मौद्रिक नीति पनि आउला। समष्टिगत रूपमा यहाँले भनिदिनु पर्यो कि हामी आर्थिक अवस्थाको कुन बिन्दुमा छौ?
अहिलेको हाम्रो अर्थतन्त्र चरित्र मिश्रित प्रकृतिको छ र केही अन्तर्विरोधहरू पनि छन् अर्थतन्त्रमा। मैले त्यसो किन भनिराख्या भने, एकातिर बाह्य पक्षलाई हेऱ्यो भने सकारात्मक सूचकहरू देखिएका छन्, खास गरी यो विदेश विप्रेषण अथवा वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूले पठाएको पैसाको कारणले गर्दा त्यसमा संख्या पनि बढ्दै गएको छ जानेहरूको, र रकम प्राप्त पनि बढी हुँदै गइराखेको छ, र विदेशी मुद्राको विनिमय दर बढ्नाले त्यो नेपाली रुपियाँमा त अझ बढी वृद्धि देखिन्छ। त्यो कारणले हाम्रो चाहिँ शोधनान्तर भुक्तानी सन्तुलन चाहिँ सकारात्मक छ। वैदेशिक मुद्राको संचिति पनि हामीलाई 12.5 महिनाभन्दा पनि बढीको धान्न सक्ने वस्तु तथा सेवा प्राप्त गर्न सकिने अवस्था छ। चालू खाता पनि विगत वर्षहरूमा घाटामा गइराखेकोमा अहिले बचतमा आएको छ। यी पक्षहरूबाट हेर्दाखेरि सकारात्मक देखिन्छ। ब्याङ्कहरूको ब्याज दर घटेको छ, यी कुराहरू सकारात्मक छ। तर सँगसँगै आन्तरिक लगानी बढ्न सकेको छैन, श्रम शक्ति पलायन भइराखेको छ, आर्थिक वृद्धि लक्ष्यभन्दा तल छ, र राजस्व लक्ष्य अनुसार उठ्न सकेको छैन। साथसाथै पुँजीगत खर्च पनि विनियोजन पनि कम हुँदै गएको, त्यसमध्ये खर्च पनि अत्यन्त न्यून हुँदै गएको, यी आदि अवस्थाले गर्दा अहिलेको अर्थतन्त्र चाहिँ अलिकति मन्दी मान्छेको क्रय शक्ति पनि घटेको र व्यवसायहरू आधाउधि मात्रै क्षमतामा चलेका उद्योगहरू कतिपय व्यवसायहरूको त्यो प्याटर्न पनि फरक हुँदै गएको कारण समेतले गर्दा बन्द पनि भएका, यी सबै कुराहरू हेर्दा अर्थतन्त्र मिश्रित चरित्र देखिन्छ, अन्तर्विरोधी चरित्रहरू पनि देखिएका छन्। समग्रमा हेर्दाखेरि हामी निराशा हुनुपर्ने अवस्था चाहिँ छैन, तर अर्थतन्त्रमा धेरै चुनौतीहरू छन्।
कतिपय कुरा त यहाँले पनि भनिसक्नुभयो। यस बाहेक हिजो राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कले मुलुकमा विदेशी मुद्राको संचिति बढ़ेको, मुद्रास्फीति अर्थात महँगी घटेको देखाएको छ। यी बाहेक अघि कतिपय कुराहरू यहाँले भनिरहँदाखेरि अर्थतन्त्रको सूचकको संकेतहरू पनि हामीले हेर्नुपर्ने हुन्छ, जस्तो कि उत्पादन कमजोर अवस्थामा छ भनिएको छ, रोजगारीमा वृद्धि हुन सकिरहेको छैन, कर्जा प्रवाहको पनि त्यस्तै समस्या देखिन्छ, बजार मन्दीमा रहेको कुरा त यहाँले भनिसक्नुभयो, शेयर बजार पनि माथि उठ्न सकेको छैन, घर जग्गाको कारोबार सुस्त आएको छ भनेर भनिन्छ, तथ्याङ्कले पनि त्यस्तै देखाएको छ। यी समग्र कुराहरूलाई उकास्न के गर्नु पर्ला, अहिलेको खास समस्या के हो, किन यस्तो किसिमको समस्या आयो अर्थतन्त्रका आन्तरिक सूचकहरूमा?
अब एउटा चाहिँ सबभन्दा ठूलो कुरा चाहिँ के हो भन्दा, हामीले हाम्रो अर्थतन्त्रको चरित्र बुझेर त्यस अनुसारका नीतिहरू निर्माण गर्न सकेनौँ, बजेटहरू निर्माण गर्न सकेनौँ, र बजेटको कार्यान्वयन अत्यन्त फितलो हुँदै गयो। दिन प्रतिदिन बजेट निर्माण प्रक्रिया पनि फितलो हुँदै गयो। त्यसमा त्यो त्यसलाई हामीले अपेक्षा गरे अनुसार वैज्ञानिक बनाउन सकेनौँ। त्यसो हुँदाखेरि के भयो भन्दा, त्यो हाम्रो चाहिँ नि एक किसिमको हाम्रो संगठनात्मक संरचनाहरू पनि अलिकति भद्दा बनाउँदै लग्यौँ। त्यसले गर्दा हाम्रो चालु खर्च चाहिँ बढ्दै जाने र स्रोत कमी हुने र पुँजीगत खर्च कम छुट्टिने, विनियोजन नै कम हुने, विनियोजन नै कम भइसकेपछि त्यो खर्च पनि त्यो अझ कम हुने, त्यो अवस्थाले गर्दा के भयो भन्दा सरकारी यो पुँजीगत खर्च भनेको चाहिँ सरकारको तर्फबाट गरिने लगानी हो। त्यो लगानी कहाँ जोडिए हुन्छ भन्दा निजी क्षेत्र र सामुदायिक क्षेत्र, सहकारी क्षेत्र आदिबाट हुने लगानीसित जोडिन्छ। सामान्यतया के हुन्छ भन्दा, एक रुपियाँ सरकारले लगानी गर्यो भन्दा भने निजी क्षेत्रबाट 3 रुपियाँसम्म लगानी हुन सक्छ, तर हाम्रो जस्तो चरित्र भएको अर्थतन्त्रमा कहिलेकाहीँ त त्योभन्दा बढी पनि लगानी हुन सक्छ। हामीसित अहिले त्यो लगानी गर्ने क्षेत्रहरू चाहिँ पर्याप्त छन्, त्यस कारणले पनि हुनसक्छ, तर त्यो अवसरलाई हामीले ग्रहण गर्न सकेनौँ, अनि निजी क्षेत्रको लगानी पनि बढाउन सकेन, सार्वजनिक क्षेत्रको लगानी पनि बढेन। स्रोत लगानी भएकोमा नै स्रोतको लाइको उपयोग गर्ने, त्यसको प्रभावकारिता वृद्धि गर्न सकेनौँ। भन्नुको अर्थ, रु 100 रुपियाँ खर्च गर्दाखेरि त्यसबाट मूल्य चाहिँ सिर्जना कति हुन्छ त भन्दाखेरि त्यो हाम्रो 30-40 रुपियाँ भन्दा बढी मूल्य सिर्जना हुँदैन, त्यसले गर्दा स्रोतको प्रभावकारिता पनि कम भयो। यी सबै कारणले गर्दा के भयो भने देशमा चाहिँ नि उद्योग धन्दाहरू फर्स्ट आएनन्, परियोजनाहरू समयमै सम्पन्न हुने अवस्था भएन, फलस्वरूप ती परियोजनाहरूको लागत बढ्दै गयो, उद्योगहरू सञ्चालन गर्दाखेरि पनि त्यो हाम्रो कतिपय नीतिगत कुरामा मूल नीतिमा अस्पष्टता छैन, संविधानले नै स्पष्ट गरेको छ, हाम्रा लगानी सम्बन्धी नीतिहरू पनि त्यो सकारात्मक छन् तर त्यसभित्रका कार्यविधिहरू हाम्रो चाहिँ त्यसलाई कार्यान्वयन गर्ने पक्ष त्यो निकायगत र तहगत समन्वय नभएको कारणले गर्दा त्यो चाहिँ नि उद्योगहरू स्थापना गर्न सञ्चालन गर्न बजारीकरण गर्ने सन्दर्भमा पनि त्यो हुनुपर्ने जति प्रयास नभएको कारणले गर्दा देशमा रोजगारी सिर्जना भएन र त्यसले ठुलो चाहिँ एउटा प्रभाव कहाँ देखायो भन्दा हाम्रा हाम्रो जनशक्तिको श्रम जुन हुन्छ त्यसलाई आफ्नो देशमै उपयोग गरेर त्यसलाई अझ मूल्य वृद्धि गराएर त्यसबाट सिर्जना भएको वस्तु र सेवाको लागि चाहिँ हामीले बाहिर पठाउने निकासी गर्ने अथवा देशमै त्यसको उपयोग गरेर आयातलाई प्रतिस्थापन गर्नु पर्दथ्यो, तर हामीले त्यसो गर्न नसकेको र श्रम नै बाहिर पठाएको हुनाले हामीलाई चाहिँ नि एकातिर नेपालमै श्रमको सर्टेज पनि देखिन्छ, अभाव श्रमको अभाव पनि देखिन्छ कतिपय क्षेत्रहरूमा, कतिपय क्षेत्रमा श्रम र बेरोजगारी चाहिँ छ तर त्यो रोजगारी छ तर रोजगारी भएकोमा नि पर्याप्त ज्याला नपाउने, अर्कातिर चाहिँ वर्षभरि नै रोजगारी नपाउने, त्यसले गर्दा नेपालमा चाहिँ भविष्य सुनिश्चित छ, जीवन राम्रै चल्न सक्छ भोलि भन्ने खालको विश्वास आम युवा वर्गमा दिन सकेनौँ, त्यसले गर्दा युवा वर्ग पलायन हुँदै गए र हाम्रो अनि अर्को यो राजनीति त हाम्रो एउटा दिशामा गइसक्यो सोलो मोलो राजनीति, तर चाहिँ के भने सत्ताको चाहिँ नि सरकार भनौँ सत्ता भनौँ त्यसमा चाहिँ आएको परिवर्तन, त्यसको नेतृत्वमा आएको परिवर्तन, त्यसको चाहिँ नि गठबन्धनमा आएको परिवर्तन र मन्त्रालयहरूको नेतृत्व बेला बेला भएको परिवर्तन अनि प्रशासन हाम्रो प्रशासन यन्त्र पनि बलियो नभएको, अलिकति राजनीतिक नेतृत्वको अलि मुख बढी ताक्ने त्यसरी बस्ने र त्यसले थाई सरकारको अनुकूल काम पनि गर्न नसकेको आदि कारणले गर्दा हाम्रो काम कारबाहीहरू पनि ढिला ढिला हुँदै गए। यी सबैको कारणले देखियो भने अर्थतन्त्रमा विभिन्न खालका चुनौतीहरू देखिए। उदाहरणको लागि अहिले वैदेशिक मुद्राको संचित करिब 20 खर्ब पुग्यो नेपाली रुपियाँमा हिसाब गर्दा, तर त्यसलाई हामी ढुक्क परेर अहिले बस्ने अवस्था किन छैन भन्दा त्यो रकमलाई हामीले अर्थतन्त्रको विकासमा परियोजनाहरूलाई चाँडो सम्पन्न गर्ने विषयमा, नयाँ परियोजनाहरू सुरु गर्ने विषयमा, उद्योगको कच्चा पदार्थ र मेसिनरी ल्याउने विषयमा त्यो रकमलाई खर्च गर्न सक्यौँ भने त्यो रकमको उपयोग हुन्छ, नत्र अहिले चाहिँ हामीले के गरेका छौँ भन्दा उपभोगमा धेरै जस्तो वस्तु र सेवाको उपभोगमा खर्च गरिराखेका छौँ, त्यस कारण यत्रो विदेशी मुद्राको सञ्चितलाई पनि हामीले सही रूपमा प्रयोग गर्न सकेका छैनौँ। यी उदाहरणहरू मैले दिएँ। त्यस्तै गरी ब्याङ्कमा यत्रो स्रोत छ तर ब्याङ्कमा कर्जा लिने मान्छेहरू छैन, डिपोजिट चाहिँ बढिराखेका छ, भनेपछि हाम्रो अर्थतन्त्रको चाहिँ नि भित्र चाहिँ आँट चाहिँ हामीले बलियो गराउन सकेनौँ, बाहिर हेर्दाखेरि अर्थतन्त्रको आकार पनि बढेकै देखिन्छ, 57 खर्ब पुगिसक्यो र डिपोजिट कलेक्सन हेऱ्यो भने हाम्रो त्योभन्दा बढी पुगिसकेको 62 खर्ब रुपियाँ डिपोजिट सङ्कलन निक्षेप सङ्कलन भइराखेको छ, लगानी पनि हेऱ्यो भने 51-52 खर्ब त लगानी गरिसकेका छौँ, तर त्यसले नतिजा के दियो त, त्यो कहाँ उपयोग भयो लगानीको भनेर हेऱ्यो भने त्यो लगानीको अधिकांश चाहिँ अनुत्पादनशील क्षेत्रमा गएको कारणले गर्दा त्यसले वृद्धिमा रोजगारी सिर्जनामा मूल्य अभिवृद्धि गर्ने कुरामा योगदान गर्न सकेको देखिएन, यी आदि कारणले गर्दा नै अर्थतन्त्र पछाडि पर्यो।
चालू आर्थिक वर्षले बीट मार्दै गर्दा यहाँले चालू आर्थिक वर्षको समीक्षा के कसरी गर्नु भएको छ? अब अन्तिम समयमा आएर भुक्तानीको दबाव परेको कुराहरू पनि बाहिर आएका छन् भने ठूलो रकम रकमान्तर भएका कुराहरू पनि सार्वजनिक भइरहेका छन्। हुन त विगतदेखिको नै यस किसिमको समस्या चाहिँ देखिन्छ, यहाँले कसरी हेर्नु भएको छ? अति नै संक्षिप्तमा भनिदिनुहोस् न।
यस चालू आर्थिक वर्षको हाम्रो खर्च गर्ने तरिका, बजेट निर्माण गर्नेदेखि खर्च गर्ने तरिका पनि हामीले त्यसमा सुधार गर्न सकेनौँ। हुन त विभिन्न बजेट दस्तावेजहरूमा बजेट प्रणालीमा सुधार गर्ने त्यो चाहिँ नि यो पुँजीगत खर्चको प्रभावकारिता बढाउने भनेर नीतिहरूमा लेख्न चाहिँ लेखेका छौँ। चालू आर्थिक वर्षको बजेट वक्तव्य पल्टाएर हेर्ने हो भने ती कुरा देखिन्छ। अब त्यो राष्ट्रिय गौरवको आयोजनाहरू र पूर्वाधार निर्माणलाई गुणस्तरीय बढाउनलाई फास्ट ट्र्याकबाट जाने किसिमको कानुन निर्माण गर्ने, जग्गा प्राप्त गर्ने सम्बन्धी ऐनहरूमा संशोधन गर्ने आदि कुराहरू लेख्न त लेख्यौँ, ती कुराहरू कार्यान्वयन भएन। र पुँजीगत खर्चको वृद्धि, खर्चमा वृद्धि पनि हुन सकेन, गुणस्तरीयता पनि देखिन सकेन र वर्षको अन्तिम दुई महिनामा बढी खर्च गर्ने प्रवृत्ति यथावत रह्यो। त्यस कारणले यसपालिको बजेट पनि विगत भन्दा फरक ढङ्गले र अझ बढी प्रभावकारी ढङ्गले आयो भन्न सक्ने अवस्था रहेन।
आगामी आर्थिक वर्षको नीति र कार्यक्रम बजेट पनि सार्वजनिक भइसकेको छ र बजेटको नीति कार्यक्रमको कार्यदिशा पनि तय भइसकेको छ। तर नीति कार्यक्रम र बजेटका विषयवस्तु कार्यान्वयनमा जहिलेसुकै समस्या देखिने गरेको छ भनेपछि आगामी आर्थिक वर्षलाई सार्थक बनाउन चाहिँ के गर्नु पर्ला?
आर्थिक वर्षको बजेटलाई हेर्दाखेरि के देखिन्छ भन्दा अहिले लिएको यहाँले कार्यदिशा शब्द प्रयोग गर्नु, त कार्यदिशा भन्नाले चाहिँ नीतिगत व्यवस्था, प्राथमिकता, उद्देश्य प्राथमिकता र रणनीतिक कुराहरू भन्छ बुझिन्छ, तीसम्म कुराहरू हेर्दाखेरि ठिक छ। तर बजेटको विनियोजन र बजेटको आकार र बजेटको विनियोजन को कौशलताको दृष्टिकोणबाट हेर्दाखेरि अझै कमी कमजोरीहरू थुप्रै छन्। सबभन्दा ठुलो कमजोरी त कहाँ देखिन्छ भने चुनौती स्रोत परिचालन गर्नमा छ। त्यस कारणले गर्दा आगामी आर्थिक वर्षबाटको बजेटलाई उपलब्धिमूलक, जे आयो बजेट त्यसलाई उपलब्धिमूलक बनाउने हो भने त्यहाँ भएका कुराहरू जो जो प्रतिबद्धता जाहेर भएको छ बजेटबाट चाहिँ समयमै टेन्डर गराउने, समयमै अन्य कानुनहरू निर्माण गर्ने, कार्यविधिहरू बनाउने समेतका कुराहरू छन् र जनशक्ति परिचालन गर्ने, तिनवटा तहको बिचमा समन्वय गर्ने, समन्वय चाहिने कानुनहरू निर्माण गर्ने र तल्लो तहमा दिनुपर्ने अधिकार र स्रोत दुवै दिने, यो ओभरल्यापिङ र डुप्लिकेसनलाई हटाउने भनेर जुन भनिएको छ ती कुराहरू पुरा गर्, ती कुराहरू मध्ये कमसे कम 70% भन्दा बढी पुरा गर्न सक्यो भने पनि केही उपलब्धि चाहिँ हुन्छ। अपेक्षाकृत हामीले 2030सम्ममा मध्यम आय भएको राष्ट्रमा पुग्नको लागि चाहिँ यति खालको प्रयासले मात्रै पुग्दैन, तर त्यो अलिकति अहिलेको अवस्थाबाट अगाडि बढ्ने, माथितिर उकाल्ने बाटो तय हुन्छ।
हामी कुराकानीकै क्रममा रहेका छौं। आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामी चालू आर्थिक वर्षको समीक्षा, आगामी आर्थिक वर्षको कार्यदिशा, अब बन्ने सरकारले आर्थिक क्षेत्रमा दिनुपर्ने प्राथमिकता लगायतका विषयमा केन्द्रित भएर अर्थविद डाक्टर चन्द्रमणि अधिकारीसँग कुराकानी गरिरहेका छौं। डाक्टर साहब, कुराकानीलाई अगाडि बढ़ाउ। विकास खर्च सधैँ कम हुने र चालू खर्चको दायित्व बढ़ेको बढ़ै छ भनेर टीका टिप्पणी विभिन्न क्षेत्रबाट भइरहेको छ। हुन त कुनै पनि सरकारको उद्देश्य तुलना त्मक रूपमा विकास खर्च बढ़ाउने हुन्छ, तर विभिन्न किसिमका बाध्यता, राजस्वमा आएको संकुचन र खर्च गर्ने क्षमता अभावले गर्दाखेरि समस्या भएको हो कि भन्नेहरू पनि छन्। यो अवस्थालाई चिर्न कसरी अगाडि बढ्नु पर्ला?
अब यसलाई चिर्न चाहिँ दुईटा ढंगले सोच्नुपर्छ, एउटा नीतिगत दृष्टिकोणबाट, अर्को चाहिँ कार्यगत दृष्टिकोणबाट, व्यवस्थापकीय दृष्टिकोणबाट। नीतिगत दृष्टिकोणबाट हाम्रो अलिकति के भयो भने चालू खर्च बढ्दै जानुको कारणमा यो हामी यो हाम्रो संविधानलाई इमान्दारीका साथ भन्ने हो भने, देशलाई अगाडि राखेर भन्ने हो भने, हाम्रो संविधान बनायौँ, संविधानका राजनीतिक प्रणाली उद्देश्यहरू राम्रा छन् राजनीतिक उसको दृष्टिकोणले धेरै टिप्पणी गर्नुपर्ने आवश्यक छैन, तर त्यसले हामीले जुन संगठनको विस्तार गरेका छौँ र त्यसका कतिपय आर्थिक दृष्टिकोणले स्रोत र साधनको दृष्टिकोणले चाहिँ हामीले अलिकति विस्तारकारी संविधान बनाएका छौँ। विस्तारकारी संविधान के अर्थमा भन्दा हामीले एउटा चाहिँ संघीयताको निर्माण गर्यौँ, संघीयता निर्माण गर्दा संघीयतालाई चुस्त खालको प्रभावकारी खालको बनाउने किसिमले त्यो भित्रको संस्था संरचनालाई अझ सकिने हदसम्म सुस्त बनाउन सकेनौँ र संघीयता आइसकेपछि स्वभावत संघीयता लागू भइसकेपछि सुरुका करिब आधा दशक जति सुरुको आधा दशक जति त्यसले खर्च बढाउँछ, आमदानी दिन सक्दैन। त्यसपछि हामीले राम्रो प्रभावकारी कार्यान्वयन गर्यो भनेदेखि आमदानी पनि दिन थाल्छ, आय पनि आर्जन गर्न सक्छ। तर हाम्रो आठ वर्ष पुग्दा पनि त्यो धेरै आर्जन हुन सकेका छैन। त्यहाँनिर हाम्रो संघीयताको कार्यान्वयन अलि सुस्त नै भएको कारणले गर्दा एउटा चाहिँ त्यसले पनि बढाइदियो, अर्को चाहिँ हामीले संविधानमै पनि एउटा संगठन संरचनाभित्र थुप्रै संगठनहरू निर्माण गरिदिउँ, आर्थिक दृष्टि स्रोतलाई को आर्थिक स्रोतको सम्भाव्यतालाई ख्याल अलिक कम भएको हुनाले आयोगहरू नै भनौँ न 13-14 आयोग बनाएका छौँ। ती सबै आयोग आधारभूत आयोगहरू अन्तर्राष्ट्रिय प्रचलन अनुसारका आयोगहरू त चाहिन्छ लोकतन्त्रलाई सुदृढ गर्न, कतिपय आयोगहरूलाई त्यसैभित्र पनि समायोजन गरेर त्यही कार्यहरू परिपूर्ति गर्न सकिन्छ, ती उद्देश्यहरू परिपूर्ति गर्न सकिन्छ। त्यस्तै मौलिक हककै कुरा छ, मौलिक हककै कुरा गरे भने पनि धेरै मौलिक हक दिएको छ संविधानले नेपाली नागरिकहरूलाई, त्यसको तर त्यसको ठिक ढङ्गले भने जस्तै कार्यान्वयन गर्न चाहिँ ठुलो स्रोतको आवश्यकता पर्छ। र अर्को कुरा चाहिँ के छ भने प्रशासनिक दृष्टिकोणबाट पनि हामीले संगठनहरू धेरै ठाउँ ठाउँमा नचाहिने संगठनहरू पनि निर्माण गर्ने, यो सल्लाहकार समितिदेखि लिएर यो विभिन्न निकायको नेतृत्वमा बस्नेहरूको स्वकीय सचिवालय जस्ता कुराहरूलाई अलि हामीले प्रविधि मैत्री बनाएर कम व्यक्ति विशेषज्ञ व्यक्तिहरूबाट काम लिने भन्दा त्यसको तेललाई पनि भद्दा, यसरी विभिन्न खालले त्यो खर्चहरू बढ्दै गएको छ र पुँजी त्यसले गर्दा स्रोत चाहिँ चालु खर्च बढ्दै गयो, चालु खर्च बढाउनलाई हामीले चाहिँ ऋण लिनु पर्यो, ऋण लिँदाखेरि चाहिँ नि ब्याज र ब्याज भुक्तानी गर्नु पर्यो अनि साह पनि फिर्ता गर्नु पर्यो, यसरी बजेटको आकार चाहिँ बढ्यो तर पुँजीगत खर्च चाहिँ बढ्न सकेन। यो दृष्टिकोणबाट हेर्दाखेरि हामीले अब अहिले गर्नुपर्ने मुख्य कुरा भनेको चाहिँ त्यो नीतिगत हिसाबले चाहिँ हामीले यो संविधानलाई नै सकिन्छ भने संविधानभित्रकै कतिपय कुराहरूलाई यो प्रदेशको मन्त्रीमण्डलका कुराहरू भयो, प्रदेशमा कुन कुन निकायहरू राख्ने भन्ने कुराहरूको सन्दर्भमा अलिकति हाम्रो परिवेश हाम्रो चेतना अनुसार चाहिँ अलिक बाँध्नुपर्छ जस्तो देखिन्छ भने अर्कातिर प्रशासनिक दृष्टिकोणबाट पनि हामीले सुधार गर्नुपर्ने देखिन्छ। र यसको अर्थ के भने हामी चालु खर्च प्रशासनिक खर्चमा मितव्ययी हुने र त्यो मितव्ययी हुँदा जोगाउन सकेको स्रोतलाई चाहिँ हामीले पुँजीगत खर्चपट्टि लैजाने, सम्पत्ति सिर्जना गर्ने र त्यसले भोलिको लागि विकासको आधार दिने खालको खर्चपट्टि लैजाने किसिमले सुधार गर्नुपर्ने देखिन्छ।
हुन्छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
नमस्कार छ, धन्यवाद छ यहाँहरू सबैलाई। हस्, धन्यवाद।
आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले राजनीतिक परिदृश्यमा मुलुकको समग्र आर्थिक अवस्थाको चर्चा परिचर्चा गर्यौं। कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।